SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
र श्रोता प्रिन्ट एसपिएस नेपाली पोडकास्टमा अब पालो भएको छ नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरूबारे जान्ने रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
नेपाल स्थित अस्ट्रेलियाली दूतावासले नेपाल र अस्ट्रेलियाको दौत्य सम्बन्ध स्थापनाको 65 वर्षको उपलक्ष्यमा शनिबार एक कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई देशको सम्बन्ध शिक्षा व्यापार विकास तथा संस्कृति जस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको बताइन्। सरकारले जेएनजी प्रदर्शनका घाइतेहरूलाई वर्गीकरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक सूचना मार्फत घाइतेहरूलाई नोभेम्बर 21 राष्ट्रिय ट्रमा सेन्टरमा वर्गीकरणका लागि बोलाएको हो। गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबाट जेएनजी घाइते परिचय पत्र प्राप्त गरेका र उपचारपछि पनि पूर्ण रूपमा निको नभइसकेका व्यक्तिहरूलाई बोलाइएको हो। जेएनजी प्रदर्शनपछि पर्यटन क्षेत्रले बिस्तारै लय लिँदै गएको अधिकारीहरूले बताएका छन्। प्रदर्शन लगत्तै पर्यटकको संख्यामा कमी आउने आकलन गरिएको थियो, तर अक्टोबर महिनामा पर्यटकहरूको उपस्थिति सोचेभन्दा बढी भएको अर्थमन्त्री रामेश्वर खनालले बताए। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले अक्टोबरमा पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको बताए।
अघिल्लो महिना नेपालको इतिहासमा सर्वाधिक पर्यटक आएको महिना भयो। 1,28,443 पर्यटक अघिल्लो महिना आउनुभएको रहेछ भन्नाले सेप्टेम्बरमा अलिकति केही दिन चाहिँ पर्यटकहरूले यहाँ बुकिङ चाहिँ रद्द गरेको समाचार आयो।
पर्यटनकै अर्को प्रसङ्गमा नेपालीहरूले यस आर्थिक वर्षको पहिलो 3 महिनामा करिब 64 अर्ब रुपियाँ बराबरको भ्रमण खर्च गरेको राष्ट्र ब्याङ्कको आँकडाले देखाएको छ, जसमा शिक्षाका लागि 42,96 करोड रुपियाँ र खुद भ्रमणमा करिब 21 अर्ब रुपियाँ खर्च भएको देखिएको छ। यही अवधिमा विदेशी पर्यटकले भने 9,19 करोड रुपियाँ नेपाल भ्रमणमा खर्च गरेका छन्। नेपालले कार्बन उत्सर्जन घटाउन सफल भएका कारण विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट 1,19 करोड रुपियाँ प्राप्त गरेको छ। नेपालले वन संरक्षण कार्यक्रम लगायत मार्फत 18,88,000 टन कार्बन घटाएका कारण उक्त रकम पाएको अधिकारीहरूले बताएका छन्। उक्त कोष अन्तर्गतको एमिसन रिडक्सन पेमेन्ट अग्रिमेन्ट अनुसार नेपालले यसरी रकम पाएको पहिलो पटक हो। नेपालले तराई क्षेत्रमा सन् 2021 उत्सर्जन नियन्त्रण कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। निर्वाचन आयोगले नयाँ दलका लागि निवेदन दिने समय अवधि बढाएर नोभेम्बर 22 पुर्याएको छ। यसअघि आयोगले नोभेम्बर 16 नयाँ दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने भनेको थियो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आइतबारसम्म 28 दलले दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन सम्बन्धी अर्को प्रसङ्गमा प्रधानमन्त्री सुशीला कार्कीले देशभित्रै तर आफ्नो निर्वाचन क्षेत्र बाहिर मतदान गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा विभिन्न सरकारवालाहरूसँग छलफल गरेकी छन्। यस विषयमा सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाएको नीति अनुसन्धान प्रतिष्ठानले उक्त छलफलमा आफ्नो अध्ययनबारे एक प्रस्तुति पनि गरेको थियो। छलफलमा गृहमन्त्री, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरू सहभागी थिए। निर्वाचनमा सहभागी हुनका लागि मतदाता नामावलीमा दर्ता हुन सरकारले केही सहज बनाएको छ। अब राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक्स तथ्याङ्कका आधारमा मतदाता नामावली दर्ता हुने भएको छ। यसले दर्ता प्रक्रिया सरल बनाएको प्रधानमन्त्री कार्कीले बताइन्।
सबै रेकर्ड त राष्ट्रिय परिचय पत्रमै हुन्छ, त्यो भएपछि व्यक्तिले गएर सबै कुरोको डाटा त दिइरहनु परेन, त्यसको नम्बर दिएपछि त अटोमेटिक त्यताबाट भोटर लिस्टमा जाने भयो।
पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रका लागि भनी भरेको बायोमेट्रिक विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। नेपाल भारत बीच पारिवहन सन्धि प्रोटोकलमा संशोधन भएको छ। यसले नेपालको पारिवहन लागत र समय बचत हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। साथै नेपालको व्यापारमा समेत सहजीकरण हुने बताइएको छ। संशोधन पश्चात सबै खालका कार्गो कोलकाता, विशाखापट्टनम, सुनौली, जोगमनी हुँदै भैरवासम्म ढुवानी गर्न सकिने अधिकारीहरूले बताएका छन्। यसअघि दुवै नाकाबाट सीमित 4 ब्लक सामान मात्र रेल मार्फत ढुवानी गर्न मिल्थ्यो। अब भने सबै खालका कार्गो रेल र सडकबाट पठाउन सकिने भएको छ। सोमबारदेखि नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण सुरु भएको छ। प्रतियोगितामा 8 फ्रान्चाइज टोली सहभागी छन्। विजेता टोलीले पुरस्कार स्वरूप 1,10,00,000 रुपियाँ पाउनेछ। आयोजक नेपाल क्रिकेट सङ्घले एनपिएलको दोस्रो संस्करणबाट 40 करोड रुपियाँ आमदानी गर्ने लक्ष्य लिएको छ। प्रतियोगिताका लागि किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको रङ्गशाला तयार पारिएको छ र केही खेल फ्लड लाइटमा खेलाइनेछ। प्रतियोगिताको तयारी पूर्ण भएको जानकारी दिन सङ्घले गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव पारस खड्काले एनपिएललाई सफलताका साथ सम्पन्न गर्न सबैको सहयोग चाहिने बताए।
देशलाई नै एउटा चिनाउने प्रतियोगिता भएको हुँदाखेरि चाहिँ सबैको साथ सहयोग र यदि आन्दोलन गर्ने समूह या व्यक्तिहरू हुनुहुन्छ भने पनि बरु सकिन्छ भने काठमाडौँ बाहिर गएर यहाँको मागहरू पुरा गरिदिनु होला। यो मङ्सिर 1-27 बिचमा चाहिँ नेपाल क्रिकेट र नेपाललाई चिनाउने यहाँहरू पनि आफ्नो चिनोको लागि लडिरहनु भएको छ। हामी पनि क्रिकेटको थ्रु देशलाई चिनाउने एउटा माध्यमको रूपमा अगाडि बढिरहेको हुँदाखेरि सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ।
एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
यो एसपिएस नेपाली पोडकास्ट हो र तपाईँ सुन्दै हुनुहुन्थ्यो साप्ताहिक नेपाल अपडेट। हाम्रा थप पोडकास्ट सुन्न आफूलाई मनपर्ने कुनै पनि पोडकास्ट प्लेटफर्ममा एसपिएस नेपाली भनेर खोज्नुहोस् वा हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। हामी सोसियल मिडिया अन्तर्गत फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीको नाममा उपलब्ध छौँ भने युट्युबमा पनि हाम्रो पोडकास्ट सुन्न र केही विशेष भिडियोहरू हेर्न सक्नुहुनेछ @SBS साउथ एसियनको नाममा।
SBS South Asian. SBS Nepali. हाम्रो रिपोर्टहरू फेसबुकमा बाँड्नुहोस्।